أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، الرحمن الرحيم، مالك يوم الدين، إياك نعبد وإياك نستعين، اهدنا الصراط المستقيم، صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين.
نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. ربي يسر ولا تعسر وتمم بالخير. اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. قال النبي صلى الله عليه وسلم، خيركم من تعلم القرآن وعلمه. تم میں سے بہترین وہ ہے جو قرآن کو سیکھتا ہے اور سکھاتا ہے. صحیح بخاری کی یہ روایت ہے، اور میرے گمان کے مطابق آپ میں سے ہر سسٹر نے اس کو کم از کم ایک سے زیادہ بار سنا ہوگا. اور یہ بہت بڑی حقیقت ہے کہ دنیا میں جتنے بھی کام آج کے دور میں کیے جاتے ہیں، مسلمانوں کے ناطے سے یا دوسروں کے ناطے سے، سب سے بہتر کام یہ ہے کہ اللہ تعالیٰ آپ کو اس قرآن کا فہم دے دے. آپ پہلے اس کو سیکھنے کے لیے تھوڑی سی مشکلات سے ہیں، پھر آپ اس سیکھے ہوئے کو ہضم کریں، اس کو اپنے اوپر جاری کریں، اور پھر اس کے بعد ساری زندگی کے لیے ایک ایسی جاب آپ کو مل جائے کہ آپ مرتے دم تک اسی جاب پہ لگے رہیں، اور وہ کیا ہے کہ اس قرآن کے پیغام کو عام کرنا. ہمارا آج کا سیشن اس کا ٹاپک یہ ہے کہ قرآن اور زندگی، یا زندگی اور قرآن، ایمان، قرآن، تقویٰ، اسلام، یہ لفظ سنتے سنتے ہم بڑے ہوئے، لیکن کیا یہ قرآن حقیقت میں آج ہم سب کو اسی طرح سے وہ خوشی، وہ سکون، وہ اطمینان دے رہا ہے جو کہ اللہ تعالیٰ کے وعدے ہیں؟ کیا آج امت مسلمہ، جس کو اللہ تعالیٰ نے اس کتاب کی حامل بنایا، اگر آپ سورۃ فاطر میں دیکھیں تو پیچھے سے نبیوں کا ذکر ہے، اور اللہ تعالیٰ نے ان قوموں کو جو چنا تھا، آخر میں نبی صلی اللہ علیہ وسلم کا تذکرہ فرمایا اور کہا کہ ثم اورثنا الذین اصطفینا منھم، پھر ہم نے اس کتاب کا وارث اس قوم کو کر دیا جن کو ہم نے چنا. اشارہ اس میں امت مسلمہ کی طرف ہے، یعنی میں اور آپ امت مسلمہ کے فرد ہونے کے ناطے چنے ہوئے لوگ ہیں. چنے ہوئے لوگ ہونے کا مطلب یہ ہے کہ یہ دنیا میں بھی کامیاب ہوں گے اور آخرت میں بھی کامیاب ہوں گے. ایسے ہی ہے نا، آپ دیکھیں کہ دنیا میں کوئی کسی جگہ چناؤ ہوتا ہے تو کوئی ضروری تو نہیں ہے کہ اس کو کامیابی اور باقی چیزوں پہ ملے. بس آپ دیکھتے ہیں بہت سارے اداکار ہیں، گلوکار ہیں، ان کو ایوارڈس ملتے رہتے ہیں، کبھی ان کو پرائم منسٹر ایوارڈ ملتا ہے، کبھی آسکر ایوارڈ ملتا ہے، کبھی کچھ، لیکن آپ دیکھتے ہیں تو گھریلو زندگی میں وہ بہت ناکام ہوتے ہیں. گھر میں بیویوں سے نہیں بنتی، کئی کئی شادیاں ہوتی ہیں، طلاقیں ہو جاتی ہیں. اسی طرح آپ نے دیکھا ہوگا کچھ کامیڈینز ہیں، بہت ہنستے ہنساتے رہے، لوگوں کو ساری زندگی انٹرٹین کرتے رہے، لیکن آخر میں خودکشی کر کے مر گئے. پھر اسی طرح سے آپ دیکھیے بڑے بڑے سائنسدان ہیں، آپ حیران ہوں گے کہ بڑے بڑے نام، جس میں نیوٹن کا نام بھی آ سکتا ہے، اور اسی طرح سے ڈارون کا نام اور دوسرے لوگوں کے نام، جن کو اللہ تعالیٰ نے ڈفرینٹ ٹائم میں مختلف میدانوں میں کامیابی دی، لیکن گھریلو سطح پہ یہ بڑے ناکام لوگ تھے، اور اکثر ان میں سے ڈپریشن کا شکار ہوئے، اور جب ان کی موت آئی تو یہ بہت ہی گمنامی کی موت مرے. لیکن میں اور آپ امت مسلمہ کے فرد ہوتے ہوئے جس قرآن کے حامل ہیں، اس قرآن کو جب ہم اپنی زندگی میں لاتے ہیں تو اس کا سب سے بڑا اثر جو ہماری زندگی میں آتا ہے وہ کیا ہے کہ ہماری دنیا بھی خوبصورت ہو جاتی ہے اور ہماری آخرت بھی خوبصورت ہوتی ہے. اب دیکھیے کہ لفظ قرآن، قرآن پاک میں اگر آپ دیکھیں تو کئی بار استعمال ہوا ہے لفظ قرآن، کتنا خوبصورت لفظ ہے. میں نے اور آپ نے اردو میں بہت دفعہ سنا ہوا ہے، لیکن اگر آپ کو میں کہوں کہ یہ عربی کا لفظ ہے، قرآ اس کا روٹ ہے اور فولان کے وزن پہ ہے، تو بات بوجھل پڑے گی نا. لیکن قرآن کا لفظ خود قرآن پاک میں 55 ٹائمز استعمال ہوئے، 55 بار اللہ تعالیٰ نے قرآن کا تذکرہ کیا. اور سب سے پہلی آیت جو ترتیب کے اعتبار سے ہے وہ سورت بقرہ کی آیت 185 ہے، جو میں شروع کروں گی تو آپ میں سے سب کو یاتی ہوگی کہ شہر رمضان الذی انزل فیہ القرآن، کہ رمضان کا مہینہ وہ مہینہ ہے جس میں قرآن نازل کیا گیا. پھر اسی طرح آگے چلتا جائے گا، سورت نساء 82 میں آئے گا افلا یتدبرون القرآن، کیا لوگ قرآن میں غور نہیں کرتے، تدبر نہیں کرتے. اگر آپ ان آیتوں کی ترتیب ذہن میں رکھتے ہوئے دیکھیں، سب سے پہلی چیز جو ہمیں قرآن کی بتائی گئی کہ یہ رمضان میں نازل ہوا. لیکن دوسری آیت میں دعوت کیا مل گئی کہ افلا یتدبرون القرآن، تو کیا پتہ چلا کہ قرآن تو غور و فکر کی چیز ہے، تدبر کی چیز ہے. آپ اور میں سوچتے ہیں کہ قرآن پہ تدبر کرنا اس کا کیا مطلب ہے. دیکھیے، میں آپ سب سے اگر ابھی پوچھوں گی نا کہ آپ قرآن پڑھتی ہیں، آپ کہیں گے جی پڑھتی ہوں. بلکہ میرا یہ سوال ہی زیادہ سمجھداری کا نہیں ہے کہ میں ایک مسلمان ملک میں اتنی اچھی سسٹر جو دین کی محبت میں اتنی دور دور سے آ کے بیٹھی ہیں، میں ان سے پوچھوں کہ آپ قرآن پڑھتی ہیں تو وہ کہیں گے آف کورس پڑھتے ہیں. لیکن اگر میں آپ سے پوچھوں کہ آپ قرآن پاک میں تدبر کرتے ہیں، غور و فکر کرتے ہیں، تو بعض لوگ اس کا معنی نہیں سمجھتے. تو میں اس پہ ایک واقعہ آپ کو سنا دیتی ہوں. دو بڑے ائمہ کرام کا تذکرہ ہے، امام احمد رحمہ اللہ کا نام آپ نے سنا ہوگا اور امام مالک رحمہ اللہ. آپ کو تو یہ دونوں استاد شاگرد تھے، امام احمد کے استاد امام مالک تھے. تو امام احمد کی بیٹی نے اکثر یہ دیکھا کہ میرے باپ اپنے استاد کا بڑا تذکرہ کرتے ہیں، اور جب تذکرہ کرتے ہیں تو ان کا دل زبان محبت سے بھر جاتی ہے. اور اتنے زیادہ متاثر تھے ان سے کہ گھر کے بچوں کو بھی پتا تھا کہ ہمارے باپ جو ہیں ان سے بڑے متاثر ہیں. تو ان کے بچوں کے دل میں بھی یہ خواہش پیدا ہوئی کہ کسی بھی طرح سے ہم بھی ان کو ملیں گے، یعنی بس ایک امام دوسرے امام کا سمجھ لیجئے معاملہ. اللہ کا حکم دیکھیے کہ استاد امام جو تھے ان کو اسی شہر میں آنے کا موقع ملا جس میں شاگرد رہتے تھے. شاگرد کو پتہ چلا کہ استاد شہر میں ہے، تو کہا کہ زہر نصیب آپ میرے گھر چلیے. کہا چلو بھائی آپ کے گھر چلتے ہیں. اب وہ استاد کی تیاریاں کریں، خوشی خوشی ان کے لیے اہتمام کریں، یہ ہے وہ ہے. ان کی ایک ینگ بیٹی بھی تھی جو بڑی زیادہ کیوریس تھی، تجسس تھا اس کے دل میں کہ بھلا وہ کیسا شخص ہوگا کہ جس کی تعریف میرے باپ کرتے رہتے ہیں، حالانکہ باپ بھی اپنے وقت کے بہت بڑے امام تھے. خیر کیا ہوا، امام صاحب رات کو آئے جب سفر کے تھکے ہوئے تھے، کھانا کھایا، اس کے بعد فجر کے لیے گئے، وہ ان کے ساتھ نماز پڑھ کے واپس آ گئے. تو جب صبح کا وقت ہوا نا، تو جو امام احمد کی بیٹی تھی نا، وہ بڑی پریشان تھی. کہنے لگی کہ میرے ذہن میں کچھ شبہات آ رہے ہیں. میں تو ان کو بہت نیک سمجھتی تھی، بہت بڑا سمجھتی تھی، لیکن میں نے رات سے ان کی تین چیزیں نوٹ کی ہیں. اب آپ ذرا غور سے سنیے گا اس واقعے کو. تین چیزیں ایسی نوٹ کی ہیں کہ جس کو دیکھ کر مجھے تو یہ کوئی بہت نیک شخص نہیں لگ رہا، ایک دنیا داری کی بات ہے. کہا بھائی آپ نے کیا دیکھا؟ پہلی بات وہ کہتی ہیں کہ میں نے یہ دیکھی کہ میں نے ہمیشہ سے یہ سنا ہوا ہے کہ نیک لوگ کم کھاتے ہیں. ہمارے کلچر میں تو کچھ بھی ہو معروف، مولوی کے نام پہ لطیفے تو بہت سارے ہوتے ہیں، لیکن ایک دینداری کا تصور تھا ان کے ذہن میں. لیکن میں نے دیکھا کہ یہ آئے ہیں تو انہوں نے تو خوب کھانا کھایا. اچھا جی، یہ پہلی چیز جس نے بیٹی کے دل میں شبہ ڈال دیا. پھر دوسری بات کیا ہے کہ میرے ذہن میں یہ تھا کہ یہ جو نیک لوگ ہوتے ہیں یہ رات تہجد پڑھتے ہیں اور بڑی لمبی تہجد پڑھتے ہیں، لیکن میں نے کیا دیکھا کہ یہ تو اپنے کمرے میں رات ساری رات بستر پہ لیٹے رہے ہیں، اٹھ کے انہوں نے تہجد نہیں پڑھی. تیسری بات میں نے یہ سنی بھی تھی کہ نیک لوگ اپنے وضو کا طہارت کا بڑا خیال رکھتے ہیں، لیکن میں نے ان کو کیا دیکھا کہ صبح اٹھتے ہی ایسے بستر سے اٹھے مسجد میں چلے گئے، نہ وضو کیا نہ کچھ اور کیا. اب دیکھیں تین مقدمے دائر ہیں ایک بیٹی کی طرف سے باپ کے استاد پر. اسی طرح سے دیکھیں ظاہر مغالطے ہو جاتے ہیں نا کبھی کبھی زندگیوں میں. اب جب استاد نے یہ بات سنی تو انہوں نے کہا کہ آؤ میں تمہیں سناتا ہوں بات کیا ہے. اب آپ دیکھیے کہ بات کیسی تھی. امام مالک جس سفر پہ آئے تھے نا، اس شہر میں وہ علم کا سفر تھا، اور اگر میں بھول نہیں رہی تو اس کے رستے سے بحری بیڑے کے راستے سے یہ حج یا عمرے پہ جاتے تھے، عمرے کا سفر تھا. بیچ میں ان کو تھوڑی دیر ادھر رکنا تھا. انہوں نے کہا کہ جب گھر سے نکلا تو اس دور میں بحری سفر ہوتے تھے تو تقریباً 2-3 مہینے لگ جاتے تھے سفر میں. تو اس دور میں نہ ہوٹل تھے نہ موٹل تھے، تو لوگ کیا کرتے تھے کہ اپنا سامان ساتھ لے کر آتے تھے، کچھ کھانے پینے کا ساتھ رکھا تو باقی کچھ سامان پیسوں کی صورت میں رکھتے تھے، رستے میں جہاں کوئی کوئی چیز بکتی تھی تو وہ کھاتے تھے لے کر. تو امام کہتے ہیں کہ جب میں گھر سے نکلا اتنا مجھے شوق تھا آنے کا، یا اللہ کی طرف سے کہہ لیجئے کیا ہوا، کہ میں اپنے روپوں کی تھیلی لینا بھول گیا. جب کشتی یا جہاز میں سوار ہوئے تو احساس ہوا کہ وہ جو زیادہ راہ تھا وہ تو گھر رہ گیا۔ اب دو صورتیں تھیں کہ میں نکلوں واپس جاؤں اپنے گھر یا شہر۔ چاروں طرف سے لوگ جمع ہو کر اس بحری بیڑے میں بیٹھتے تھے جو کہ کئی دنوں ہفتوں کا سفر تھا، پھر مہینوں جہاز میں تھے۔ یہ کہتے ہیں کہ اگر میں یہاں سے چلا گیا تو پھر اب کیا ہوگا بلا، کہ یہ بحری بیڑا تو چلا جائے گا اور اس کے بعد اگلا قافلہ 6 مہینے بعد تیار ہوگا، تو میں یہ ڈیلے نہیں کرنا چاہتا، تو پھر اب کیا کریں؟ کہنے لگے، میں نے کہا اللہ کے نام پہ نکل آیا ہوں، کچھ بھی ہوگا تو میں واپس تو نہیں جا رہا۔ اتنے میں جہاز چل پڑا۔ اب کہتے ہیں کہ مجھے پتا تھا کہ میرے پاس پیسے نہیں ہیں۔ قصہ مختصر، جب جہاز چلا، ایک تو شہرت بھی تھی اور اللہ تعالیٰ نے ان کو تقویٰ اور ایمان اور بہت کچھ بھی دیا ہوا تھا۔ کہتے ہیں کہ میں نے اس وقت یہ سوچ لیا کہ ٹھیک ہے، راستے میں اگر کوئی شخص مجھے کچھ دیتا ہے لیتا ہے کچھ بھی ہوگا تو میں اپنے ایمان کے تقوی کے حساب سے لے لوں گا۔ اب کہتے ہیں کہ لوگوں نے حسب عادت جیسے دوسروں کو دیتے ہیں مجھے بھی راستے میں کھانا آفر کیا، لیکن مجھے اس بات کا یقین نہیں تھا کہ جو شخص مجھے کھانا آفر کر رہا ہے اس کا رزق حلال ہے کہ حرام۔ شاید اس کی کمائی میں کوئی ایسی چیز ہو اور میں علم کے سفر پہ جا رہا ہوں، عبادت کا سفر ہے، تو کہیں ایسا نہ ہو کہ میری محنت ضائع ہو جائے۔ لیکن چونکہ پتہ تھا کہ اپنے پاس نہیں ہے، تو کہتے ہیں کہ میں نے 6 مہینے کا جو سفر تھا یا 3 کا تھا، کچھ بھی تھا، میں اپنی میموری سے آپ کو سنا رہی ہوں۔ خیر، وہ کہتے ہیں کہ میں وہ راستے میں کیا کرتا رہا کہ جب میرے دوست شاگرد ساتھی جو تھے مجھے کھانا آفر کرتے تو میں صرف اس میں سے 3 لقمے قبول کرتا، کیونکہ میں نے مرنا نہیں ہے، جانا ہے کوتے لا یموت۔ زیادہ اس لیے نہیں کھاتا تھا کہ شک تھا، اور کم اس لیے تھوڑا بہت کھا لیا کہ زندہ رہ سکوں۔ آج میں نے تمہارے گھر آ کر زیادہ کھانا کیوں کھایا؟ 6 ماہ بعد مجھے اتنا اچھا گھر کا کھانا ملا، پہلی بات۔ اور دوسری بات، کہتے ہیں کہ میں نے کھانا زیادہ اس لیے کھایا کہ نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ تمہارے گھر سے نیک لوگ کھانا کھائیں۔ حدیث ہے، لا یاکل الطعام الا الابرار، نیک لوگ کھائیں۔ اب ہمارے کھانے تو جو مرضی کھا جائیں نا، شادیوں میں نماز بھی نہیں لوگ پڑھتے اور ہمارا کھانا کھاتے ہیں، ہمارے کھانے کے بعد گناہ بھی کرتے ہیں، یہ ہمارے نصیب کی باتیں ہوتی ہیں۔ لیکن ہمیشہ اگر کسی کو بھی کھانا کھلائیں تو یہ اہتمام رکھیں کہ آپ کے کھانے سے جو اس کو انرجی حاصل ہوئی ہے اس سے وہ نیکی کر سکے۔ تو بہرحال کہتے ہیں آج میں نے اتنے دن بعد کھایا، تو یہاں سے آپ کو ان کی ایمان اور تقویٰ کا لیول سمجھ آئے گا۔ پھر دوسری بات، کہنے لگے کہ دیکھو تم نے مجھ پہ یہ بات کی کہ میں ساری رات لیٹا رہا، تو اصل میں ہوا کیا تھا کہ جب میں رات کو سیدھا مسجد میں آیا تھا تو امام نے جو نماز پڑھائی تھی اس میں ایک آیت پڑھائی تھی، کھانا کھلانے کی بات تھی مسکین کو۔ جب اس نے وہ آیت رات کو پڑھائی تو میرے ذہن میں وہ رہ گئی، ساری رات میں اسے ایک آیت پہ غور و فکر کرتا رہا، تدبر کرتا رہا، اور میں نے اس میں سے 101 مسئلے اخذ کر لیے۔ یعنی ساری رات یہ تھی، افلا یتدبرون القرآن، اصل یہ بات ہے۔ جب ساری رات سویا ہی نہیں تو وضو نہیں ٹوٹا، تو صبح فجر میں اسی وضو کے ساتھ چلا گیا۔ میں اور آپ بتائیے کہ جب ہم قرآن سنتے ہیں پڑھتے ہیں، کیا یہ قرآن ہمارے بھی دل کی دنیا پہ کوئی اثر ڈالتا ہے؟ اللہ تعالیٰ کہتے ہیں شہر رمضان الذی انزل فیہ القرآن، یہ وہ قرآن ہے جو رمضان میں اترا، ہدا للناس، اس میں انسانوں کی ہدایت ہے، وبینات من الہدا، اور اس میں ہدایت کی نشانیاں بھی ہیں، والفرقان، اور حق اور باطل کا فرق پیدا کرنے والی چیز بھی ہے۔ اب آپ دیکھیے کہ یہاں بات ہے ہدایت کی۔ میں اگر آپ قرآن کے ساتھ زندگی بسر کرتے ہیں یا قرآن کے بغیر زندگی بسر کرتے ہیں، اس کا کیسے پتہ چلے گا؟ اس کا پتہ چلے گا کہ میری آپ کی زندگی میں اس قرآن سے کتنی انسٹرکشنز ہیں، ہم کتنی ڈکٹیشن اس قرآن کی لیتے ہیں پھر اس پہ عمل کرتے ہیں، اور کتنا ہم دوسروں سے لیتے ہیں۔ اور یہاں آپ دیکھ رہے ہیں کہ اس آیت میں ہدایت کا لفظ 2 دفعہ آیا ہے، ہدایت کے معنوں میں اور الہدا کے معنوں میں۔ 2 طرح کی ہدایت ہوتی ہے زندگی میں، ایک وہ ہدایت ہوتی ہے جو آپ کو مجھے زندگی گزارنے کے لیے چاہیے ہوتی ہے، ہمارے نظریات، ہماری فکریں، ہمارے سوچیں، ہم دنیا میں کیا کریں، کیسے کامیاب ہوں، مسلمانوں کو عروج کیسے ملے گا، مسلمانوں کو ترقی کہاں ملے گی۔ اسی طرح سے آپ دوسری چیزوں میں دیکھیے، بچوں کو کیسے پالیں، اچھی بیویاں کیسے بنیں، اچھے گھر والے کیسے بنیں، یعنی زندگی کی کامیابی کے راستے بھی اس قرآن سے ملیں گے۔ और दूसरा अगर आप देखिए, हुदल लिन्नास कॉमन है, फॉर मैन काइंड, सब इंसानों के लिए। ये नहीं कहा कि हुदल लिल मुस्लिमीन, मुसलमानों के लिए हिदायत, लिन्नास। ये कुरान सब की किताब है, सारे इंसानों को इस किताब से जीने के रास्ते आते हैं। और आज आप तो अपने मुल्क में बैठे सिक्योर्ड है ना, आप देखिए वेस्टर्न कंट्रीज, नॉन मुस्लिम लोग अपने मुल्कों में आज जो कामयाबियाँ और तरक्कियाँ हासिल कर रहे हैं ना, वो किससे कर रहे हैं? हमारे दीन के असूलों को अपनाकर। मेरे सेलफोन में एक पिक्चर है, अगर आप लोग बाद में अपने नंबर देंगे तो इंशाल्लाह आपको भी रिक्वेस्ट पे भेज दिया जाएगा। चाइना में एक कंपनी है, तो उन्होंने देखा कि हमारे वर्कर्स लॉन्ग आवर्स काम करते हैं, तो हमारी प्रोडक्शन उतनी नहीं है जितनी होनी चाहिए। और आपको पता है कि उन्होंने अब उस प्रोडक्शन को कई गुना ज़्यादा बढ़ाया, कि सिर्फ एक हफ्ते के अमल से उनकी प्रोडक्शन 30% ज़्यादा हो गई। आपको पता है उन्होंने क्या किया? हैरत होगी आपको। उन्होंने अपने वर्कर्स को इस बात पर मजबूर किया, यानी एक किस्म की छुट्टी दे दी, कि दोपहर के खाने यानी लंच के बाद वहीं आप लोगों ने 1 घंटे के लिए सोना है। और तस्वीर क्या बनी हुई है, मशीनें हैं और सब अपने ऊपर वो काले बोरे लगा के और अपने आप को रिलैक्स करते हुए सो रहे हैं। हालांकि 1 घंटा कम हो गया वर्कर्स का काम करने का, लेकिन उन्होंने बताया कि इस एक्टिविटी से 30% हमारी प्रोडक्शन बढ़ गई। और नबी सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया कि लोगों के लूला किया करो, ये रात को जागने में मदद देता है। आप देखिए कि मैं और आप आज अपनी ज़िंदगी को देखें, मैं मशरिक मगरिब का फ़र्क नहीं करना चाहती, क्योंकि लोग माइंड करेंगे कि चाची आप बाहर से आई हैं तब आपको पाकिस्तान वाले ऐसे ही लगते हैं, हालांकि पाकिस्तान वालों से ज़्यादा बाहर वालों को पाकिस्तानी अच्छे लगते हैं। पता है आपको ये बात, किसी ने कहा कि अपने मुल्क से मोहब्बत करने का बेहतरीन नुस्खा, अपने मुल्क को छोड़ के चले जाओ, फिर तुम्हें अपना मुल्क बड़ा अच्छा लगेगा। और बाहर वाले ज़्यादा प्यार करते हैं पाकिस्तान से, आपको पता है, तभी तो हज़ारों का टिकट लगा के साल में एक दो बार आ जाते हैं ना। और हकीकत है, हमारे इस मुल्क जैसी जगह दुनिया में कोई नहीं है, ना आपको इसका अंदाज़ा है पूरा, ना मुझे इसका अंदाज़ा है। ये हब ऑफ सिविलाइजेशन है, अगर आप पूरे ग्लोब पे इसको देखें ना, तो जो नबी सल्लल्लाहु अलैहि वसल्लम के दौर में मदीना की हैसियत थी ना, मदीना, स्टेट ऑफ मदीना, बिल्कुल उसी तरह से इस वक्त पाकिस्तान है। मदीना भी एक छोटी सी बस्ती थी, इधर तीन तरफ यहूद थे, इधर से उनके पास अरब थे, एक तरफ ईरान था, इराक था, यानी बाहर वो एक छोटी सी बस्ती थी, लेकिन वो एक गुजरगाह थी, मुल्क शाम से ईरान इधर से उधर आते जाते, मक्का किधर रास्ते में आती थी। आज अल्लाह ना करे ये पाकिस्तान का बंद खुल जाए ना, तो नॉन मुस्लिम मुल्कों को रास्ता मिल जाता है पूरी इधर ईस्टर्न कंट्रीज़ में आने का। इसके बावजूद अल्लाह ताला ने इस मुल्क को इतना ज़्यादा नवाजा हुआ है, जो इसके अंदर अल्लाह की रहमतें हैं। आप देखिए कि लफ्ज़ पाकिस्तान को लिख कर देख लीजिए, पाक प्लस इस्तान, फारसी का लफ्ज़ है, पाक कहते हैं प्योर को, इस्तान कहते हैं सिटी को, शहर को। अगर आप पाकिस्तान लफ्ज़ का अरेबिक तर्जमा करें, अरबी में शहर को कहते हैं मदीना, पाक को कहते हैं तैबा, तो पाकिस्तान का मतलब है मदीना तैबा। वल्लाह ये मदीना है, सिर्फ इसकी तत्हीर की ज़रूरत है। यहाँ कुरान का पानी डालकर गलियों की, दिलों की, आँखों की, कानों की प्यूरिफिकेशन की ज़रूरत है। ब्लेस्ड है, मैं कहती हूँ कुछ सारा कुछ भी ले जाए हमारे मुल्क का, खजाने खाली कर दे, बस जान छोड़ दो, तुम चले जाओ, हमारी ज़मीनें एक साल में हमें फिर फसलें दे लेंगी। हमारी 5 दरियाओं की ये धरती इतनी खूबसूरत है, इसने ऐसे पानी फेरना है कि मट्टी भी जरखेज़ हो जाएगी। वो जिसको कहते हैं ना कि ज़रा नम हो तो ये मट्टी बड़ी जरखेज़ है। इतनी खैर है आपके मुल्क में, इतनी खैर है, लेकिन शर्त क्या है कि इस कुरान को आज इनफरादी और इज्तमाही ज़िंदगी में लाने की ज़रूरत है। मुझे ऐसे लगता है जब मैं इस टॉपिक पे गौर कर रही थी, और जब भी कोई टॉपिक होता है ना, तो मैं उसके फ्लायर को गौर से देखती हूँ, कुरान और ज़िंदगी। तो मैं सोच रही थी ज़िंदगी और कुरान, कुरान और ज़िंदगी, लफ्ज़ कुरान को रिप्लेस करें, ऑक्सीजन और ज़िंदगी, क्या गहरा ताल्लुक है। कितने मिनट कोई जी सकता है अगर उसकी ऑक्सीजन बंद कर दी जाए? शायद 2 से 3 मिनट, ख़त्म हो जाएगा इंसान। पानी बंद कर दें फिर इंसान मर जाता है। आप अपनी वो बेसिक्स नोट कीजिए, पानी, हवा, खुराक। ये मेरा आपका ख्याल है कि हम एक टाइम ना खाएं तो मर जाएंगे, लेकिन हम नहीं मरते, हम 2-3 महीने जी सकते हैं। ऐसे आपने देखे होंगे कि जलजलों की सूरत में जब ज़मीन के नीचे दब जाते हैं कुछ लोग, सुना था आपने भी शायद, जो एबटाबाद का जलजला आया था कुछ साल पहले, तो एक बच्ची किसी दीवार की ओट में ऐसे आ गई थी कि उधर उसके हवा जा रही थी, लेकिन वो वहां से निकली और वो जिंदा थी। इंसान जिंदा रहता है। अब बात करते हैं कि अगर आप कुरान के बगैर जीना चाहें तो आप कितने दिन जी सकते हैं? सवाल समझे? पानी के बगैर, हवा के बगैर, खाने के बगैर, तो आपको साइंसदान बता देते हैं कि आप जिएंगे। और नहीं पानी होगा तो क्या होगा? डिहाइड्रेशन होगी, झुर्रियाँ पड़ेंगी, जुबान खिंच जाएगी, स्किन बिल्कुल सूख के चमड़ी बन जाएगी, खिंच जाएगी, वो होगा, ये सब कुछ होगा। लेकिन जब जिंदगियों में कुरान नहीं होता तो क्या होता है? याद रखिए कि जिंदगी बेबंदगी शर्मिंदगी। कुरान के बगैर की जिंदगी फीकी जिंदगी है। जैसे चीनी के बगैर की चाय फीकी लगती है ना, कुरान के बगैर जिंदगी फीकी है। कुरान क्या है? मैनुअल ऑफ गाइडेंस है। अल्लाह सुबहान तआला मुझे आपको इसकी रोशनी में खूबसूरत दुनिया दिखाता है। आप देखिए, 1400 साल पुरानी किताब, आज तक जेरो जबर ना बदली, जुबान ना बदली, मानी मफहूम ना बदले, और आज तक हमने इसको नहीं पढ़ा। ये कुरान कैसे जिंदगी की बहार बनती है और ये कुरान मुर्दा दिलों को जिंदा करती है? एक वाक्य सुनाती हूँ आपको, शायद आपको फायदा दे सकूँ। आप देखिए कि एक मस्जिद के इमाम थे, तो उनकी आदत थी हर जुमे की नमाज के बाद मस्जिद से कुछ बुकलेट्स लेते, जिसको आप कह सकते हैं दावा मटेरियल, और उसी के करीब शहर का कोई जो मोड़ था वहां खड़े हो जाते और आते जाते वालों को मैसेज देते कि भाई ये तुम ले लो और इस्लाम की दावत करो। और बाहर के मुल्कों में बहुत सारे लोग इस तरह के काम अल्हम्दुलिल्लाह करते हैं, अच्छे तरीके से करते हैं। अब क्या हुआ कि एक दिन हस्बे आदत जुमे का जो दिन था, तो उनका प्लान तो यही था कि मैं जाऊंगा। और मजे की बात ये कि जब वो जाते थे ना हर वीक, तो उनका 7-8 साल का बच्चा भी इनके साथ चला जाता था। बच्चों को अच्छा लगता है बापों के साथ रहना। बाप मस्जिद जाते हैं तो बच्चे भी मस्जिद जाते हैं। दुआ कीजिए कि बाप मस्जिद जाएं और बच्चे भी उसी शौक में मस्जिद चले जाएं। मौसम कुछ गहरा होने लगा, क्लाउडी वेदर था, तो बाप को थोड़ी सी तबीयत में भी बोझलपन था, तो कहने लगा कि बेटा आज हम दावा के लिए नहीं जाएंगे। तो बेटा जो था वो एक्साइटेड था, कहने लगा अब्बा नहीं जाना है। और उस दिन जो बुकलेट रखी हुई थी वहां ले जाने के लिए, उसका नाम क्या था? रोड टू सक्सेस। कुछ इस तरह सक्सेस का मतलब था। बच्चा बड़ा एक्साइटेड था कि भला आज ये किताबें किसको मिलती हैं। लेकिन बाप ने कहा कि बेटा आज नहीं जाते, कोई बात नहीं, आज मौसम ऐसा है, अगले वीक चले जाएंगे। तो कहता है कि बच्चे ने बड़ी रूहानी सी शक्ल बनाकर कहा, अब्बा आप ना जाएं तो मैं अकेला चला जाता हूँ, रास्ता भी मुझे पता है, हर वीक मैं आपके साथ जाता हूँ और मोड़ तक की तो बात है। कहते हैं कि बेटे की बात में इतना एक वो जज्बा था ना कि बाप उसको मना नहीं कर सका। कहने लगा अच्छा ठीक है ले जाओ। खैर जुमा ख़त्म हुआ, बच्चा जल्दी जल्दी निकला, हाथ में उसने वो बुकलेट्स लिए और करीब ही वो मोड़ था वहाँ पहुँच गया। अब वो लोगों को बुला रहे, जो उसका मैसेज होता था ना वही मैसेज वो बच्चे बोल के बताता था, हु वॉन्ट टू बी सक्सेसफुल, किसको कामयाब होना है, कामयाबी का नुस्खा मेरे हाथ में, ये कर करा के। तो वो बुकलेट्स बांट रहा था। टॉपिक चूंकि बड़ा अनयूजल था ना, लोग उसके हाथ से आते और बुकलेट लेके चले जाते। होते होते उसके पास सिर्फ 2-3 बुकलेट रह गए। अब वो बच्चा एक्साइटेड था। देखिए जो बंदा अपने काम से प्यार करता है ना, तो आपको उसके काम से अंदाजा होता है, इंजॉय करता है, बोझ नहीं बनाता, मुश्किल है, चलो ये दीन समझना, ये जाओ किसी मस्जिद में फेंको, जाओ किसी मदरसे वालों को ये बुकलेट्स दे और ये कर दो वो कर दो, ऐसा नहीं करते वो लोग। खैर किस्सा मुख्तसर, क्या हुआ कि उसके पास जब 2-3 रह गए, तो उसने कहा मैं हर एक को नहीं दूंगा, मैं किसी बहुत डिजर्विंग को दूंगा जो मुस्तहिक होगा। उसने उसको भी दे दिया। अब क्या हुआ? एक रह गया उसके पास। कहने लगा ये मैं ऐसे नहीं दूंगा, मुझे लगता है कि किसी को इसकी जरूरत है। तो जब वहां से निकला घूम के, तो उतने में कहते हैं बिल्कुल बारिश बरसने के करीब हो चुकी थी। उसने क्या किया कि कहा कि वैसे तो कभी मेरे बाप ने लोगों के दरवाजे नहीं नॉक किए, लेकिन वह बच्चा कहता है कि मेरे अंदर से एक आवाज़ आ रही थी कि मैं किसी घर का दरवाज़ा नॉक करके दूँ। जब वो वहाँ से गुजरा तो उसको एक घर जो है वो बिल्कुल अंधेरा दिखा, वहाँ लाइट भी नहीं जल रही थी। कहने लगा मेरे अंदर पता नहीं क्या बात हुई कि मैंने उस घर की बेल रिंग कर दी, तो कोई भी आवाज़ नहीं आई। थोड़ा सा इंतज़ार किया, फिर दोबारा बेल की। कहते मुझे नहीं पता मैं वहाँ बेल क्यों कर रहा हूँ, हालांकि मुझे फील हो रहा था कि इधर कोई रहता नहीं होगा। फिर दूसरी बेल पे भी जब दरवाज़ा ना खुला, तो ये कहने लगा कि मैंने एक तीसरी बेल इस सोच से की कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने कहा कि 3 दफ़ा बेल करो, कोई नहीं आएगा तो तुम चल पड़ना। कहता जो ही मैंने तीसरी बेल की ना तो मुझे अंदर से एक लाइट जलने की आवाज़ आई और साथ ही मुझे ऐसे लगा कि जैसे बेसमेंट से कोई सीढ़ियाँ चढ़ के ऊपर आ रहा है। आप कहेंगे ये कैसे पता चलता है? तो बाहर के घर बड़े छोटे होते हैं, आप अपने कमरे में साइड भी पलटे तो अक्सर दूसरों को पता चल जाता है। ये तो आप खुशकिस्मत है ना कि आपको पता ही नहीं चलता कि घर के दूसरे कमरे में भी कौन है कौन नहीं है। इतने बड़े घर तो लोगों के नहीं होते वहाँ। खैर किस्सा मुख्तसर कहता है कि थोड़ी देर गुजरी तो दरवाज़ा खुला तो मैंने देखा कि एक बुढ़िया है, बहुत बूढ़ी। तो वो पूछती है कौन है? अब ये बच्चा था 7-8 साल का, मासूम सा, कहता है मैंने उसको देख के स्माइल दिया, हेलो मैम, कैन यू हैव सम टाइम फ्रॉम यू, मैं कुछ बात करनी है। कहता कि वो बूढ़ी औरत ने मुझे कहा कम इनसाइड। मैं अंदर गया तो मैंने उसको कहा कि ग्रैंड माँ, डू यू वॉन्ट टू बी सक्सेसफुल? तुम कामयाब होना चाहती हो, तुम खुश होना चाहती हो? उसने कहा वट डू यू वॉन्ट फ्रॉम मी? उसने वो बुकलेट उसको दिया, कहने के इफ़ यू हैव सम टाइम प्लीज़ रीड दिस एंड इफ़ यू लाइक दिस देन वी हैव आई एड्रेस सो यू कैन गो देयर। खैर वो दे के तो कहते हैं नाउ आई हैव टू गो, कहते ठीक है जाओ। ये बच्चा गया घर, बाप को बताया कि अब्बा मैं सारे सिख बांट के आ गया। बात ख़त्म हो गई। नेक्स्ट फ्राइडे वही शख्स था तो अगले जुमे मस्जिद में पहुंच गया। उसकी आदत क्या थी कि जुमे की नमाज के बाद वो फिर कुछ देर बैठता था तो लोग उसके साथ आकर अपने अपने मसाइल शेयर करते थे, स्पेशली कोई न्यू मुस्लिम्स होते थे या कोई इस तरह के लोग जिनका कोई क्वेश्चन कंसर्न था। तो वो शख्स वहाँ बैठा हुआ था ना तो उसको वहाँ एक नई औरत दिखी जो कभी भी पहले नहीं दिखी। कहने का कि हाउ कैन आई हेल्प यू? तो उस औरत ने कहा कि आई वॉन्ट टू शेयर विद यू समथिंग। उसने कहा सुनाओ क्या शेयर है? कहने लगी कि आई एम सिंगल, ना मेरा शौहर है ना मेरे बच्चे मेरे पास हैं। शौहर शायद छोड़ के चला गया या मर गया, बच्चे मेरे पास नहीं है और वो इधर उधर रहते हैं। कहने लगी कि आई वॉज सो डिप्रेस्ड, मैं सारा दिन इंतज़ार करती रहती थी कि कोई मुझे मिलने आए, लेकिन बच्चों के पास टाइम नहीं, पोते दूर हैं, ये है वो है। तो एक दिन मैंने बैठकर सोचा कि मैं आखिर क्यों जी रही हूँ ना, अब मैंने जवान तो होना नहीं, कर मैं कुछ सकती नहीं, तो क्या ख्याल है कि मैं अपने आप को हैंग कर लेती, मैं मर जाती हूँ। डिप्रेशन की हद थी, कहती मैंने डिसाइड किया। अब मेरे लिए क्वेश्चन क्या था कि मैं खुदकुशी करूँ तो कैसे करूँ? कहती मैंने क्या डिसाइड किया कि मैं बाहर कोई ऐसा एक्शन तो नहीं ले सकती, मैं क्या करती हूँ कि अपने घर में ही किसी जगह रस्सी डाल के फंदा बना के गले में डाल लेती हूँ। और डिप्रेशन था कि बढ़ता ही जा रहा था। कहने लगी फिर क्या हुआ कि मैंने अपने घर का बेसमेंट चूज़ किया। अब मैंने जहाँ रस्सी डालनी थी देखा तो छत ऊंची थी, मैंने एक टेबल रखा उस पर खड़े होके देखा रस्सी तक नहीं पहुँची, उसके ऊपर मैंने एक चेयर रखी। इन सारी कोशिशों में करके कहती कि मेरा हाथ वहाँ तक पहुँच गया, फिर मैंने वहाँ एक रस्सी लटकाई, फिर उसका फंदा बनाया। कह रही ये सब कुछ मैं कर रही थी एंड आई वॉज डूइंग दीज ऑल बट आई हर्ड माई डोर बेल इज़ रिंगिंग। लेकिन पहले एकदम कहती कि बेल की आवाज़ सुन के तो मेरी आंखों में चमक आई, टॉम आया होगा, यानी बेटे का नाम लिया जो भी उसका बेटा होता। वो कहती हाँ किसके पास वक्त है कि मुझे देखे। कहती कि मैं जब बिल्कुल रेडी थी उस पे खड़ी होके मैंने अपने गले में बेल डाली, इतने में एक तीसरी बेल हुई। जब वो तीसरी दफ़ा बेल हुई तो मेरे जहन में आया कि मर तो मैंने जाना ही है अभी, तो चलो मैं देखी हूँ कि ऊपर कौन है, आउट ऑफ क्यूरियसिटी। कहती मैं वापस उतरी, मैंने रस्सी गले से उतारी, मैं उससे सब उतर के आहिस्ता आहिस्ता टुक टुक करती हुई ऊपर गई तो मैंने आई ओपन द डोर, तो मैंने दरवाज़ा खोला तो देखा तो वहाँ 7-8 साल का बच्चा था। उस बच्चे ने मुझसे एक पम्फलेट शेयर किया। कहती वो उस बच्चे की स्माइल में कोई मोहब्बत थी, कोई अट्रैक्शन थी, मुझे नहीं समझ आ रही कि मेरे साथ ये सब क्यों हो रहा है। तो मैंने क्या किया कि उस बच्चे के जाने के बाद उस बुकलेट को पढ़ना शुरू कर दिया कि अब मरना तो है ही है तो ये बुकलेट भी पढ़ लूँ। कहती बस वो पढ़ने की देर थी कि मैं जब उसको पढ़ती गई उसके नीचे एक एड्रेस लिखा था जिसमें था कि अगर वाकई तुम्हें खूबसूरत ज़िंदगी बसर करनी है तो तुम्हें एक दफ़ा कुरान का तर्जमा पढ़ो। कहती जूँ ही मैंने उस पर लफ्ज़ कुरान देखा तो मुझे याद आया कि मेरे पास तो कुरान का एक नुस्खा रखा हुआ है, पता नहीं कब का किसने दिया हुआ है। कहती मैं अंधेरा हो चुका था लेकिन मैं अपनी जगह से उठी और मैंने वहाँ से शेल्फ से कुरान निकाला, देन आई स्टार्ट रीडिंग। और कहती है कि वो कुरान पढ़ने की देर थी एंड दैट हैपेंड लास्ट फ्राइडे, उससे लेकर आज तक मैंने वो कुरान पढ़ा एंड नाउ आई गिव विटनेस कि आई एम मुस्लिम। और तुम्हारे पास मैं इसलिए आई हूँ कि उस बुकलेट के पीछे तुम्हारी मस्जिद की स्टैम्प थी। उसको कुछ नहीं पता। वो खतीब ने कहा तुम्हें पता जो बच्चा तुम्हारे घर आया था वो कौन था? वो मेरा बेटा था। अब आप ये वाक्या सुनिए, मैंने इसको आज इससे रिलेट किया, हालांकि ये वाक्या मैंने अपने साथियों को, स्टूडेंट्स को, एक दो डिफरेंट रेफरेंसेस से दावा में कि हमें कैसे मैसेज अपडेट करना थी सुनाए हुए, लेकिन आज मैं जिस एंगल से आपको सुना रही हूँ ना, ये कुरान और ज़िंदगी। वल्लाही वो एक बूढ़ी औरत खुदकुशी करती हुई दिखी और उसको कुरान के मैसेज ने ज़िंदगी दी। मैं और आप तो पैदाइशी मुस्लिम हैं, अगर आप मेरा दिल खोल के देखें ना, दिल खोल के देखें, तो आपको अंदर से वो रिश्ते में खून के साथ एक क्वेश्चन मार्क दिखेगा कि चूँकि हम मुसलमान हैं, हम पैदाइशी मुसलमान, बचपन से अलिफ बा ता का कायदा, नुरानी कायदा, नाजरा कायदा, स्काइप की क्लासें, ये सारी चीज़ें तुम्हारे रगो रेशे में, कोई आपके पूरे हल्के अहबाब में ऐसी भी माँ होगी जो ये कहे कि मुझे कोई ज़रूरत नहीं बच्चों को कुरान पढ़ाने की। हम तो शुरू हो जाते हैं अपने बच्चों को कुरान पढ़ाने के लिए 3-4 साल में, और हम कहते हैं एक दफ़ा पूरा पढ़ लें, फिर उसकी कोशिश, फिर बिस्मिल्लाह, फिर उसकी तकमील, फिर उसकी आमीन, फिर मौलवी साहब को जोड़ा देते हैं कि चलो जी ये काम तो पूरा हुआ। कुरान तो हम पढ़ते हैं, बट हमारी ज़िंदगियों में वो खुशी क्यों नहीं है जो कुरान पढ़ने वालों को मिलती है? अल्लाह के नबी सल्लम ने फरमाया, कुल इन्ना लिल्लाहि अहलीना मिनन नास, लोगों में से कुछ लोग अल्लाह के घर वाले हैं, यानी फैमिली ऑफ अल्लाह। अहल कौन होते हैं? उर्दू में हम कहते हैं ना अहलो याल। साहबा बड़े हैरान हुए, मन हम या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, अल्लाह के नबी, अल्लाह तो औलाद से पाक, बीवी से पाक, कुल हुवल्लाहु अहद, अल्लाहु समद, लम यलिद वलम यूलद, उसकी तो बीवी नहीं, बच्चा नहीं, फिर कुछ लोग अल्लाह के घर वाले कौन है? तजस्सुस हुआ ना। अब दिल में क्या आता है? शायद नबी होंगे, कोई वली होंगे, कोई कुतुब होंगे। तो आपने फरमाया, हम अहलुल कुरान, वो कुरान वाले, वह ख़ास हतु हो, वो अल्लाह के ख़ास लोग हैं।